मिना में बैतूता। मिना में बैतूता वाजिबात हज में से एक है। बैतूते का मतलब रात मिना में गुजारना है। सभी हाजियों को खा जो 10 जिलहिज्जा को मिना के अमाल अंजाम देने के बाद हज के बकिया अमाल अंजाम देने के लिए मक्के चले गए या वो जो मिना में ही बाकी रह गए, सबको 11 और 12 जिलहिज्जा की रात को गुरूब आफ्ताब से लेकर निसफ शब तक कुर्बत की नियत से मिना में रहना है। इसलिए एहतियात यह है कि जो लोग मक्के चले गए हों वो गुरूब से पहले मिना वापस आ जाएं।
इन अफराद का मिना में रहना वाजिब नहीं है। मरीजों और उनकी देखभाल करने वालों या उन लोगों के लिए जिनके लिए मिना में रहना सख्त है, मिना में रहना जरूरी नहीं है। या उन लोगों का भी मिना में रहना जरूरी नहीं जो खाने काबा में गुरूब आफ्ताब से लेकर अजान सुबह तक सिर्फ इबादत खुदा में ही मशगूल रहें और किसी भी तरह का कोई दूसरा काम अंजाम न दें।
जिन लोगों को ये खौफ है कि अगर वो मिना में रहेंगे तो मक्के में उनका माल चोरी हो जाएगा, उनके लिए मिना में रहना जरूरी नहीं है। जो लोग मिना में बैतूते को तर्क कर देते हैं वो हर रात के बैतूते के एवज एक बकरा कुर्बानी करें, लेकिन जो पूरी रात मक्के या खाने काबा में इबादत में मशगूल रहा है उस पर कफारा वाजिब नहीं है। तीनों जमरात को कंकरियां मारना हज तमत्तो के आमाल का 13वां वाजिब अमल है।
और 12 जिलहिज्जा को हाजियों को शैतान की अलामत तीनों सुतूनों पर कंकरियां मारना जरूरी है।
रमी जमरात का वक्त तुलुए आफ्ताब से गुरूब तक है।
रात में कंकरियां मारना जायज नहीं है मगर किसी को उज़्रे शरई लाहक हो और वो दिन के वक्त रमी जमरात ना कर सकता हो, और अगर किसी ने 11 जिलहिज्जा को रमी जमरात तर्क कर दी हो तो उसे चाहिए कि अगले दिन उस दिन की रमी करने से पहले गुज़श्ता रोज की कज़ा रमी अंजाम दे।
रमी का तरीका वही है जैसा कि जमरा अकबा की रमी के ज़ैल में बयान किया गया। تینوں شیطانوں کو کنکریاں مارنے کی ترتیب کچھ اس طرح سے ہے کہ پہلے جمرہ اولا کو کنکری ماریں گے، پھر جمرہ وسطی کو کنکری ماریں گے، اور آخر میں جمرہ عقبہ کو کنکری مارنا چاہیے۔
بارہ ذلحجہ کو ظہر شرعی کے بعد حجاج کرام منا سے خارج ہو سکتے ہیں، لیکن اگر کوئی کسی وجہ سے اس دن غروب تک منا سے نہیں نکل سکا تو اسے اگلی رات بھی منا میں گزارنی ہوگی، اور پھر اگلے دن تینوں جمرات کو کنکریاں مارنے کے بعد وہ منا سے خارج ہو سکتا ہے۔
اب آپ کے اعمال و مناسک کے حج پورے ہو گئے ہیں، اور اب آپ حرم خدا میں الوداع کہنے اور رخصت ہونے کے لیے آئے ہیں۔
جو لوگ مکہ سے باہر نکل رہے ہیں ان کے لیے مستحب ہے کہ وہ طواف وداع انجام دیں۔ طواف وداع بھی 7 دور کا ہے، اور اس کی نماز بھی مستحب ہے، اور مستحب ہے کہ خداوند عالم سے دعا مانگے کہ اسے دوبارہ مکہ اور خانہ کعبہ کی زیارت کی توفیق نصیب کرے۔
اب تم ایک نئے انسان بن گئے ہو، اب تمہاری شخصیت ایک نئی شخصیت ہے، اور تمہارا نام بھی ایک نیا نام ہے، فلاں حاجی صاحب، فلاں زائر خانہ خدا۔
اپنے پیروں میں پڑی زنجیروں اور بیڑیوں کو آپ نے اتار پھینکا ہے، اب نیا لباس پہن لیا ہے، اب آپ کی زبان بیہودہ باتوں سے آلودہ نہیں ہوگی، اور اب آپ کی آنکھ، کان اور اعضاء و جوارے خداوند عالم کی خدمت اور حضور میں رہیں گے۔ اے میرے اللہ، میری یہی حالت مجھ میں باقی رکھ۔
خانہ خدا سے جدائی کے سخت اور غمناک لمحات کے آخری لحظوں میں اپنی جبین محبوب حقیقی کے پرمہر و محبت آستانے پر خم کر دو، اور پورے وجود کے ساتھ دل کی گہرائیوں سے اس کا شکر ادا کرو، اور اس کے الطاف بے پایا اور لامتناہی پر اپنا سر اس کی چوک۔ اس سے دعا مانگو کہ کسی بھی حال میں وہ تمہیں تنہا نہ چھوڑے، اور جس طرح حج کے تمام اعمال انجام دینے کے بعد پاک و طاہر ہو گئے ہو، اسی حالت میں باقی پوری زندگی گزار دو۔ اور اسی حالت میں موت کو گلے لگاؤ۔ حج قیامت کا ہی ایک منظر ہے، حج انسانیت کی عمودی حرکت کی جلوہ گاہ ہے، اور حج دعا و نیائش کا مرکز ہے، اور یہ کہ حج وحی و تلاوت قرآن کا مقام ہے۔ اعمال حج اسلام کے سب سے بڑے عبادی اور سیاسی فرائض و واجبات میں سے ہیں کہ مکمل آگہی و شعور اور معرفت و اخلاص کے ساتھ قربت کی نیت سے انجام دیے جائیں تو یہی اعمال افراد اور اسلامی معاشروں کی تقدیر بدل کر رکھ دیتے ہیں۔
اے میرے اللہ، میرے اعمال کو قبول فرما جیسا کہ تو نے اپنے دوست و محبوب کے اعمال کو اس سے قبول کیا۔
سبحان سبحان